সেলেকশন 20 বিভিন্ন আয়োজনাহরু নির্মাণকা লাগি রু 43 করোড়কো জাপানি সহযোগ কাঠমান্ডু ফাগুন 6 গতে জাপানলে নেপাললাই কুলেখানি জলবিদ্যুৎ আয়োজনাকো দোস্রো বিদ্যুৎ কেন্দ্র নির্মাণ গর্ন মহেন্দ্র রাজমার্গ সিন্ধুলি সড়ক বনাউন র বিকাশ সামগ্রী খরিদ গর্নে সম্বন্ধী কার্যকা লাগি সমেত 43 করোড় 8 লাখ রুপিয়া বরাবরকো সহযোগ প্রদান গর্নে ভয়েকো ছ यस सम्बन्धी बेग्ला बेग्लै तीनवटा कागजपत्रहरू आज यहाँ श्री पाँचको सरकार र जापान सरकार बीच हस्ताक्षर भएपछि परस्परमा आदान प्रदान गरियो। पहिलो कागजपत्र अनुसार जापानले कुलेखानी दोस्रो जलविद्युत केन्द्रको प्रथम चरण निर्माण कार्यका लागि 41 करोड 13 लाख रुपैयाँ बराबर ऋण सहायता प्रदान गर्नेछ। दोस्रो कागजपत्रमा उल्लेख भए अनुसार जापान सरकारले नेपालको महेन्द्र राजमार्ग सिन्धुली सडकको निर्माणका लागि 1 करोड 68 लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ। तेस्रो कागजपत्र अनुसार जापानले नेपाललाई 27 लाख रुपैयाँ बराबरको अनुदान सहयोग दिनेछ। अप्रिल 1, 1981 र सेप्टेम्बर 30, 1981 बीचमा ऋण तिर्नुपर्ने बदलामा यो अनुदान सहयोग दिन लागिएको हो। यसलाई नेपाललाई आवश्यक पर्ने विकास वस्तु खरिद गर्ने काममा प्रयोग गरिनेछ। अर्थ मन्त्रालयबाट यस सम्बन्धमा आज प्रकाशित प्रेस विज्ञप्तिमा कुलेखानी दोस्रो चरणको विद्युत केन्द्रले कुलेखानी नम्बर 1 60 मेगावाट र टेल रेसको पानी प्रयोग गरी 33 मेगावाट जलविद्युत उत्पादन गर्नेछ। उक्त आयोजनाको कुल खर्च 82 करोड 52 लाख रुपियाँ हुने अनुमान छ, जसमा 67 करोड 52 लाख रुपियाँ बराबरको रकम परिवर्तीय मुद्राको रूपमा आवश्यक पर्नेछ। उक्त आयोजनाको कुल खर्च 82 करोड 52 लाख रुपियाँ हुने अनुमान छ, जसमा 67 करोड 52 लाख रुपियाँ बराबरको रकम परिवर्तीय मुद्राको रूपमा आवश्यक पर्नेछ।
सेलेक्सन 21 फागु पर्व सम्पन्न काठमाडौँ फागुन 26 गते फागुको पर्व आज यहाँ परम्परा अनुसार अबिर तथा रङहरू खेली बडो रमाइलो वातावरणमा मनाइयो। फागु खेल्न सडकहरूमा युवा तथा बालबालिकाहरू विशेष रूपमा सक्रिय देखिन्थे। केही युवाहरू साइकल मोटरसाइकल तथा मोटरमा बसेर पनि
फागु खेल्दै हिँडेका थिए। फागुका सिलसिलामा केही ठाउँहरूमा विदेशी पर्यटकहरू पनि खेलाडीहरूसँगै हिँडेको देखिएको थियो। घरको छाना, कौसी र झ्यालहरूबाट पनि बेलुन तथा अबिर फ्याँकी फागु पर्व मनाइएको पनि पाइयो। पशुपतिनाथको जङ्गलबाट काटी ल्याएको रुखको हाँगोमा विभिन्न प्रकारको रङ्गीचङ्गी ध्वजा पताका 8 दिन अघि बसन्तपुरमा गाडिएको थियो। उक्त चिरलाई आजै राति बसन्तपुरबाट तानेर टुडिखेल ल्याइ जलाएपछि फागु पर्व सकियो। सेलेक्सन 22। नेपालको जनसङ्ख्या 1,50,20,000। वार्षिक जनसङ्ख्या वृद्धि 2.6%। काठमाडौँ माघ 25 गते। नेपाल अधिराज्यको जनसङ्ख्या 1,50,20,451 पुगेको छ। यसमध्ये पुरुष 75,09,946 र स्त्री 74,21,405 छन्। उक्त तथ्य केन्द्रीय तथ्याङ्क विभागबाट आज प्रकाशित राष्ट्रिय जनगणना 2038 को व्यक्तिगत लागतको प्रारम्भिक नतिजा सम्बन्धी प्रेस विज्ञप्तिमा जनाएको हो। 2028 को जनगणना अनुसार पनि पुरुषहरूको संख्या बढी थियो। नेपाल वार्षिक जनसङ्ख्या वृद्धिमा 2.6% पुगेको छ भन्दै यो वार्षिक वृद्धि दर हिमाली क्षेत्रमा 1.3%, पहाडी क्षेत्रमा 1.8% र तराई क्षेत्रमा 4.1% हुन आउँछ। 10 वर्ष अघि 2028 सालमा नेपालको जनसङ्ख्या 1,15,55,983 थियो भने 20 वर्ष अघि 2018 सालमा नेपालको जनसङ्ख्या 94,12,996 मात्र थियो। नेपालमा पहिलो पल्ट वैज्ञानिक किसिमबाट 2009 र 2011 सालमा गरिएको जनगणनामा नेपालीहरू 82,56,000 पुगेको थिए भने 1998 सालमा 62,83,000 र 1977 सालमा 55,74,000 र 1968 सालमा 56,38,000 जनसङ्ख्या पुगेको देखिएको छ। आश्चर्यजनक कुरा त 1968 सालभन्दा 1977 सालमा नेपालको जनसङ्ख्या 64,000 कम देखिएको छ। नेपालको जनसङ्ख्या यो पहिलो पटक गरिएको हो। सेलेक्सन 23। फ्रेन्च राष्ट्रपति
मित्राको ऐतिहासिक इजरायल भ्रमण। जेरुसलम फागुन 20 गते। फ्रान्सका राष्ट्रपति फ्रान्सुआ मित्रा इजरायलको दुई दिनको अनौपचारिक एवं ऐतिहासिक भ्रमण गर्न आज यहाँ आइपुग्नु भयो। श्री मित्रा सन् 1984 इजरायलको स्थापना भएपछि इजरायलको भ्रमण गर्ने पहिलो फ्रान्स अथवा युरोपीय राष्ट्राध्यक्ष हुनुहुन्छ। उहाँले प्रधानमन्त्री मेनाहेम बेगिनसँग दुई पटक कुराकानी गर्नुहुनेछ। उहाँले इजरायली संसदलाई एक महत्त्वपूर्ण भाषण दिनुहुनेछ। राष्ट्रपति मित्राको साथमा उहाँकी श्रीमती, विदेश मन्त्री श्री क्लाउड सिसोन र सांस्कृतिक मन्त्री श्री लानकलान पनि आउनु भएको छ। उहाँको भ्रमणलाई एउटा ऐतिहासिक महत्त्वको विषयमा लिएको छ र जेरुसलम र पेरिसका बीच मेलमिलापको प्रमुख आधार बन्ने विश्वास गरिएको छ। एक वक्तव्यमा फ्रेन्च राष्ट्रपतिले इजरायलसँगको मित्रतामा जोड दिँदै उसको बाँच्ने अधिकारको बारेमा दरिलो राय व्यक्त गर्दै प्यालेस्टिनीहरूको अधिकारबाट पनि प्रकाश पार्नुभयो। पछिल्लो प्रश्न अर्थात् प्यालेस्टिनीहरूको अधिकार बारेमा भने दुई मुलुकको बीचमा मतभेद छ तापनि फ्रान्स अन्तर्राष्ट्रिय समुदायबाट इजरायललाई हटाउने पक्षमा छैन। मित्राले प्यालेस्टिनी र इजरायली बीचमा मध्यस्थताको काम गर्नुहुने छैन, तापनि उहाँ मध्य पूर्व समस्या क्षेत्रीय आधारमा नै समाधान हुनुपर्ने ठान्नुहुन्छ। उहाँले यसअघि साउदी अरेबियाको भ्रमण गर्नुहुँदा पनि यही दृष्टि राख्नु भएको थियो।
सेलेक्सन 24। किसिन्जर नयाँ विश्वयुद्ध नहुने कुरामा विश्वस्त। ब्युनस आयर्स, मङ्सिर 11 गते। भूतपूर्व अमेरिकी विदेश मन्त्री श्री हेनरी किसिन्जरले हालको विश्व नयाँ विश्वयुद्धको दोसाधमा छैन भन्ने कुरामा आफू विश्वस्त भएको कुरा हिजो यहाँ बताउनुभयो। उहाँले मध्य अमेरिकी क्षेत्रमा निहित तनावलाई कम गर्न अमेरिकाले आफ्नो उद्देश्य स्पष्ट पार्न आह्वान गर्नुभयो। यहाँ भइरहेको एउटा सेमिनारमा भाग लिन आउनुभएका श्री किसिन्जरले हाल विश्वमा नयाँ युद्ध हुने आशंकाले मानिसहरू त्रस्त भएको बताउनु हुँदै अमेरिका विश्वमा शान्ति स्थापना गर्ने विषयमा इमानदारीपूर्ण ढङ्गमा काम गरिरहेको बताउनुभयो। यस अघि उहाँले सान्टियागो विमानस्थलमा युद्धको सम्भावना घटाउन पूर्व पश्चिम बीच सम्बन्ध सुधार्नुपर्छ भन्नुभयो। उहाँले ठुला शक्ति राष्ट्रहरूबीच वार्तालाप हुनु नितान्त आवश्यक बताउनुभयो। उहाँले हात हतियारको होडले तनाव बढाएको होइन, वास्तवमा तनावले नै हात हतियारको होड चर्काएको बताउनुभयो। दक्षिण अमेरिकी स्थितिबारे बोल्नुहुँदै श्री किसिन्जरले यस क्षेत्रबारे
अमेरिकाले आफ्नो अभिरुचि स्पष्ट पार्नु पर्दछ भन्नुभयो।
सेलेक्सन 25 सेक्सन 1 नयाँ महासचिव।
संयुक्त राष्ट्र संघ न्यूयोर्क मङ्सिर 27 गते आगामी जनवरी 1 तारिखदेखि संयुक्त राष्ट्र संघका महासचिव पदमा पेरुका जाभियर परेज द केलारलाई सुरक्षा परिषदले हिजो सर्वसम्मतिबाट मनोनित गरेको छ। उक्त मनोनयनलाई साधारण सभाबाट पुष्टि हुन बाँकी नै भए तापनि यस किसिमको अनुमोदन खास गरी औपचारिक रूपमा पुष्टि गरिन बाँकी मात्र हो। राष्ट्रसङ्घीय महासचिव पदमा दोस्रो कार्यकाल पूरा गर्नुभएका अस्ट्रियाका डाक्टर कुल्ट वाइलहामको उत्तराधिकारीको पदमा आगामी 5 वर्षका लागि पेरुका कूटनीतिज्ञ श्री केलारले राष्ट्रसङ्घीय महामन्त्रीको पद सम्हाल्नु हुनेछ। डाक्टर वाइलहामले उहाँ महासचिव पदमा मनोनित हुनुभएकोमा टेलिफोनबाट बधाई दिनुभयो। संयुक्त राष्ट्रसङ्घीय महासचिवालयमा केही वर्ष आफ्नो सहायताको रूपमा काम गर्नुहुने श्री परेज द केलारप्रति आफ्नो हार्दिक सम्मान भएको कुरा डाक्टर वाइल्डहाइमले बताउनुभयो। सेक्सन 2 यसभन्दा अघि तेस्रो कार्यकालका लागि पनि उम्मेदवार हुनुभएका डाक्टर कोल्ट वाइलहाम तथा तान्जानियाका विदेश मन्त्री सलिम अहमद सलिमले सुरक्षा परिषदको मतदानमा 16 पल्टसम्म क्रमशः चीन तथा अमेरिकाको निषेधाधिकारको सामना गर्नुपरेपछि सुरक्षा परिषदको अध्यक्षको आग्रहमा उहाँहरूले उम्मेदवारीबाट आआफ्नो नाम फिर्ता लिनुभएको थियो। 61 वर्षीय श्री परेश द केलार अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुनुहुन्छ। उहाँले फ्रान्स बेलायत ब्राजिल स्विजरल्यान्ड र सोभियत सङ्घमा आफ्नो देशको कूटनीतिज्ञको रूपमा प्रतिनिधित्व गरिसक्नु भएको छ। उहाँ सन् 1971 संयुक्त राष्ट्रका लागि पेरुको राजदूत नियुक्त हुनुभएको थियो। सन् 1975 डाक्टर वाइल्डहाइमले उहाँलाई साइप्रसका लागि आफ्नो विशेष प्रतिनिधि नियुक्त गर्नुभयो। त्यस पदमा उहाँ सन् 1977 अन्तसम्म रहनुभयो। त्यसै गरी उहाँलाई संयुक्त राष्ट्रको विशेष राजनीतिक प्रश्नहरूका लागि उपमहासचिव बनाइएको थियो। गत फरवरी महिनामा उहाँ अफगानिस्तानमा महासचिवको विशेष प्रतिनिधिको रूपमा कार्यरत हुनुहुन्थ्यो।
सेलेक्सन 26 अमेरिकी जनरल सकुशल मुक्त। रोम माघ 15 गते इटलीका प्रहरीले आतंककारी संगठन रेड ब्रिगेडद्वारा गत डिसेम्बर 17 तारिखमा अपहरण गरिएका अमेरिकी जनरल जेम्स डोजियरलाई आज फुक्का गराए। जनरल डोजियरलाई पांडुवाको विशाल बजारमाथिको एउटा कोठामा फेला पारी प्रहरीहरूले छुटाएका हुन्। यसैबीच प्रहरी जनरल डोजियरलाई पहरा दि बसेका पाँच जना आतंककारीहरूलाई गिरफ्तार गरेको समाचार छ। दक्षिण युरोप स्थित उत्तर एटलान्टिक सन्धि संगठन नेटो का उप सेनाध्यक्ष जनरल डोजियरलाई इटलीको उत्तर पूर्वको भेरोना शहरस्थित उहाँको निवास स्थानबाट सातजना सशस्त्र मानिसको एक समूहले अपहरण गरेको थियो। गिरफ्तार हुने पाँचैजना इटलीका नागरिक भएको कुरा गृह मन्त्रालयले बताएको छ। यही आतंककारी संगठनले सन् 1978 इटलीका भूतपूर्व प्रधानमन्त्री अल्डो मोरोलाई 2 महिनासम्म बन्दी बनाई हत्या गरेको थियो। पहिलो पटक यस संगठनको फन्दाबाट सुरक्षित रूपमा डोजियरलाई छुटाउने साहस प्रदर्शन गरेकोमा अमेरिकाले इटलीका प्रहरीलाई धन्यवाद दिँदै खुसी जाहेर गरेको छ। सेलेक्सन 27। देशको आर्थिक अवस्थालाई उठाउनु आजको आवश्यकता। काठमाडौँ, फागुन 28 गते। केन्द्रीय पञ्चभेलाको गए राति भएको अधिवेशनमा बोल्ने अधिकांश सहभागीले पञ्चभेलाको आयोजनाबाट पञ्चहरूमा एकताको नयाँ आयाम थपिने आशा व्यक्त गर्दै यो भेलाको आयोजना गरेकोमा पञ्चायत नीति तथा जाँचबुझ समितिप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। उहाँहरूले राष्ट्रिय स्वतन्त्र विद्यार्थी मण्डल पञ्चायत व्यवस्थाको हित गर्ने एक संगठन भएकोले यसमाथि लगाएको प्रतिबन्ध हटाइनुपर्ने माग गर्नुभयो। कैयौँ सहभागीहरूले वक्तव्य दिएर मात्र पञ्चायतमा प्रवेश गरेका तत्त्वहरू राष्ट्रवादी होइनन् र तिनीहरूबाट सतर्क हुनु पर्छ भन्नुभयो। सहभागीहरूले राष्ट्रिय जनमत सङ्ग्रहका बेला कार्यकर्ताहरूले ठूलो मार सहेर देश र व्यवस्थाका लागि काम गरेका थिए भन्नुहुँदै त्यस्ता पञ्च कार्यकर्ताहरूको मूल्याङ्कन हुनुपर्छ भन्नुभयो। उहाँहरूले जिल्लामा प्रशासनिक दबाव आदि विद्यमान छन् भन्नुहुँदै निर्वाचित वर्तमान जिम्मेवार सरकारले त्यसको निराकरणमा ध्यान दिनु पर्यो भनी माग गर्नुभयो। काठमाडौँका हरिप्रसादले शान्ति क्षेत्रको प्रस्तावलाई वर्तमान सरकारले केही गर्न सकेको छैन, वक्तव्य दिएर मात्र आउनेहरूले पञ्चभेलामा भाग लिन पाएका छन् र मरिमेटी काम गर्नेहरूले भाग लिन नपाउनु ज्यादै दुःखको कुरा हो भन्नुहुँदै राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डललाई फुकुवा गरिनुपर्छ भन्नुभयो। सेलेक्सन 28। तान्जानियाको अपहरण जेट विमान लन्डनमा। लन्डन, फागुन 16 गते। तान्जानियाको एउटा बोइङ 737 जेट विमान अपहरण गरी आज यहाँ ओह्रालिएको छ। उक्त विमान तान्जानियाको आन्तरिक उडानमा हुँदा हिजो अपहरण गरिएको थियो।
तान्जानियाली अपहरण जेट विमान यस अघि एथेन्समा आज बिहान ओरालिँदा अपहरणकारीहरूले खानेकुरा र एकजना चिकित्सक विमानमा पठाउन ग्रिक अधिकारीहरूलाई आग्रह गरेका थिए। एकजना अपहरणकारीले विमानभित्र गोली चल्दा केही केटाकेटी घाइते भएकाले चिकित्सकको जरुरत परेको कुरा विमानभित्रबाट टावरलाई सूचित गरेका थिए। उनीहरूले विमानमा यथेष्ट तेल भर्न पनि ग्रिक अधिकारीहरूलाई आग्रह गरेका थिए। एथेन्स विमानस्थलमा अपहरणकारीहरूले एकजना डेनिस धर्माधिकारी र सोमालियाको एक युवकलाई विमानबाट ओर्लन अनुमति दिएका थिए। उक्त विमान हिजो तान्जानियाको आन्तरिक उडानमा हुँदा अपहरण गरिएपछि सर्वप्रथम केन्याको राजधानी नैरोबीमा ओरालिएको थियो र त्यहाँबाट सऊदी अरेबियाको राजधानी जेद्दा जानका लागि एथेन्स विमानस्थलमा विमानमा तेल भरिएको थियो। अपहरणकारीहरूका अनुसार विमानमा 93 जना यात्री छन्। उनीहरू कतिजना छन् र के चाहन्छन् भन्ने कुरा अझै थाहा हुन सकेको छैन, तर बीबीसीका अनुसार तान्जानियाका राष्ट्रपति जुलियस नेरेले राजीनामा गर्नुपर्ने माग उनीहरूको छ। सऊदी अरेबियाको राजधानी जेद्दाबाट आज बिहान एथेन्स आइपुगेको उक्त अपहरण विमान कोपेनहेगन जानका लागि तेल भर्न अपहरणकारीहरूले एथेन्स विमानस्थलका अधिकारीलाई आग्रह गरेका थिए, तर विमान कोपेनहेगन नगएर लन्डन विमानस्थलमा ओर्लेको थियो।
सेलेक्सन 29। शान्ति समितिका सदस्यहरूको युद्ध समाप्त गर्ने प्रयास। बेरुत, फागुन 24 गते। इस्लामी शान्ति समितिका 5 सदस्य प्रतिनिधि मण्डल इरान इराकको युद्ध समाप्त गर्ने प्रयासमा आज इराकको राजधानी बागदादमा पुगेको कुरा इराकी समाचार समितिले जनाएको छ। उक्त प्रतिनिधिमण्डल भोलि इरानको राजधानी तेहरान जानेछ। उक्त समितिमा गिनीका राष्ट्रपति अहमद सकुतुरे, बङ्गलादेशका राष्ट्रपति अब्दुल सत्तार, टर्कीका प्रधानमन्त्री बुलेन उलुस र इस्लामी सम्मेलनका महासचिव हबीब चट्टी हुनुहुन्छ। इराकी समाचार समितिका अनुसार उक्त प्रतिनिधि मण्डललाई इराकी राष्ट्रपति सद्दाम हुसेनले बागदाद विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रतिनिधि मण्डलले इराकी नेताहरूसित युद्ध विराम सम्बन्धी प्रस्तावहरूबारे छलफल गर्ने कुरा पनि उक्त समितिले जनाएको छ। यसै गरी प्राप्त अर्को समाचार अनुसार इरान तथा इराक दुबईले खाडी युद्ध समाप्त गर्ने इच्छा व्यक्त गरेको संकेत पाइएको कुरा गिनीका राष्ट्रपति अहमद सेकु टुरेले हिजो यहाँ बताउनु भयो। राष्ट्रपति सेकु तेहरान तथा बगदाद बीच मध्यस्थता गर्ने तीनजना राष्ट्राध्यक्षहरू मध्ये एक हुनुहुन्छ। उहाँहरू इस्लामिक शान्ति समितिमा संलग्न हुनुहुन्छ। सो समितिको हिजो बसेको बैठकले आगामी मंगलबार दुबई राजधानीमा आफ्नो प्रतिनिधि मण्डल पठाउने योजना भएको कुराको घोषणा गर्यो। इरान तथा इराक बीचको युद्ध समाप्त गर्न मध्यस्थता गर्ने अरू दुई राष्ट्राध्यक्षहरूमा बङ्गलादेशका राष्ट्रपति अब्दुल सत्तार तथा पाकिस्तानका राष्ट्रपति जियाउल हक हुनुहुन्छ।